नमस्कार, म सरोज रिजाल साहित्य संसार कार्यक्रममा हार्दिक स्वागत गर्दछु। रेडियो नेपालबाट साहित्य संसार कार्यक्रम हरेक शुक्रबार बिहान 10 बजेको समाचारपछि प्रसारण हुँदै आएको छ र शनिबार बेलुकी 9 बजेको समाचारपछि यो कार्यक्रम पुनः प्रसारणको रूपमा सुन्न सकिन्छ। रेडियो नेपालका मिडियम वेब तथा एफएम ब्यान्ड 98, 100 र 103 मेगाहर्जबाट यो कार्यक्रम सुन्न सकिन्छ। साथै तपाईँको अनुकूल समयमा साहित्य संसार कार्यक्रम अनलाइन रेडियो नेपाल.जीओभी.एनपी मा लगन गरेर साथै रेडियो नेपालको मोबाइल एप्स डाउनलोड गरेर पनि सुन्न सकिन्छ। आजको कार्यक्रममा हामीसँग हुनुहुन्छ साहित्यकार ओम रिजाल। साहित्यकार रिजालको पहिलो उपन्यास हो हटारू। हटारू कर्णालीको भाषा संस्कृतिको पहिचान दिने उपन्यास हो। यसअघि उहाँका अन्य दुई विधामा पुस्तक प्रकाशित भइसकेका छन्। उहाँको एउटा नियात्रा र अर्को कविता कृति सार्वजनिक भइसकेको छ। उहाँसँग आज हामी रेडियो नेपालको स्टुडियो सिंहदरबारमा नेपाली साहित्यको अवस्था के छ, साहित्यले अझै समाजका सबै पक्ष किन बोल्न सकिरहेको छैन लगायतका विषय साथै समग्रमा नेपाली साहित्यमाथिको दृष्टिकोणका बारेमा उहाँको विचार सुन्ने सुनाउने कोसिस गर्नेछौ। साथै उहाँका केही रचना पनि सुन्ने सुनाउनेछौ। सर्वप्रथम स्वागत गरौं साहित्यकार रिजाललाई। उपन्यासकार ज्यू, स्वागत छ साहित्य संसार कार्यक्रममा।
धन्यवाद।
कुराकानीको शुरूआत गरौं, तपाईँको साहित्यिक यात्रा कसरी प्रारम्भ भयो यही प्रसंगबाट अगाडि बढौं। कसरी तपाईँ साहित्यतर्फ आकर्षित हुनुभयो?
मेरो साहित्यिक यात्रा, मेरो घरको साहित्यिक वातावरणले मलाई साहित्य यात्रातिर डोर्यायो। मेरो घरमा लेख्य साहित्यको त्यस्तो माहौल त थिएन। यद्यपि म जुन समाजमा हुर्किए अथवा जुन परिवारमा जन्मिए त्यो परिवारमा साहित्यिक माहौल र त्यो समाजमा साहित्यिक माहौल थियो। विशेष गरेर लोक साहित्यको माहौल त्यहाँ थियो। म दैलेखको एउटा गाउँमा जन्मिए र त्यो गाउँ यस्तो गाउँ जसले कर्णालीको लोक साहित्य र लोक संस्कृतिको उर्वर भूमिको रूपमा आफूलाई उभ्याएको छ। म त्यस्तो गाउँमा जन्मिए र मेरो परिवारमा मेरो फुपूहरू हुनुहुन्थ्यो। फुपूहरू मागल झोडा यस्तो एकदमै गाउनुहुन्थ्यो र हजुरआमाले सुनाएका लोककथाहरू यी सुन्दै मैले मेरो बाल्यकाल बिताएँ र त्यो लोक साहित्यको सामिप्यताले मलाई साहित्यमा रुचि जगायो र मैले बिस्तारै त्यही कुराहरूलाई लोक साहित्यमै भएका विषयवस्तुहरूलाई आफ्नो चाहिँ लेख्य साहित्यमा पनि ल्याउँदै आएँ र त्यसले मलाई साहित्यमा अगाडि बढ्न मद्दत गर्यो एउटा कारण। अर्को कारण, विद्यालयमा मैले यस्ता गुरुहरू पाएँ, स्वर्गीय नारायण शर्मा, बद्री लम्साल, यस्ता गुरुहरू जसले मलाई नेपाली साहित्यमा अगाडि बढ्नको लागि ठूलो सहयोग पुर्याउनु भयो। मलाई चाहिँ एकदमै अगाडि बढ्नुपर्छ भनेर हौसला दिनुभयो, प्रेरणा दिनुभयो र उहाँहरूको गुरुहरूको प्रेरणाले आशीर्वादले म चाहिँ नेपाली साहित्यमा लागे।
त्यसमा पनि कुनै घटनाले अथवा परिवेशले तपाईँलाई लेखनतर्फ अगाडि बढाएको छ कि?
अब त्यो परिवेश त छैन। मैले कविताबाट लेख्न सुरु गरे। मलाई लाग्छ नेपाली साहित्यमा धेरै लेखिने विधा नै कविता हो। धेरै साहित्यकारहरूले कविता लेख्नुहुन्छ र मैले पनि कविताबाट सुरु गरेँ। त्यसको कारण के थियो भने लोक साहित्य जुन लोकगीतहरूको त्यो सामिप्यता नै कवितामा म चाहिँ प्रवेश गरेँ भन्ने मलाई लाग्छ। यद्यपि मैले चाहिँ तपाईँको 2059 यात्रा बिम्ब भन्ने कविता संग्रह निकालेँ। त्यसपछि म सरकारी जागिरको सिलसिलामा तपाईँको आफू जागिरी जीवनमा मुगुमा मेरो पोस्टिङ भयो र म मुगु गएँ। मुगु गइसकेपछि मैले त्यहाँ एउटा प्रशासकले देखेको मुगु, प्रशासकको आँखाबाट कस्तो देखियो मुगु, मैले त्यो रुँदै बग्दो छ मुगु कर्णाली भनेर संस्मरणात्मक कृति लेखेँ। र हटारू म चाहिँ 2063 सालमा दैलेखमा रेडियो पञ्चकोशी सामुदायिक एफएम खुल्यो र त्यो रेडियो पञ्चकोशीमा दैलेख बजेन भन्ने मलाई महसुस भयो र मेरो साथीहरू घनश्याम भण्डारी, मातृका रिजाल लगायतको साथीहरू हुनुहुन्थ्यो, रविन्द्र सुवेदी, उहाँले यो रेडियोमा दैलेख बजाउनु पर्छ भन्नुभयो र हामीले त्यसमा एउटा कार्यक्रम सुइना सुरु गर्यौं। त्यसको चाहिँ मैले नै त्यसको चाहिँ संचालकको भूमिका निर्वाह गर्न पाएँ र त्यो सुइना सञ्चालन गर्दाखेरि दैलेखको लोक साहित्य, लोक संस्कृति, लोक कलाको चाहिँ त्यो रेडियो हामीले गाउँ बस्तीहरूमा गएर त्यसको संकलन गर्ने र त्यसलाई ल्याएर रेडियोमा बजाउने जुन अवसर प्राप्त गर्यौं र त्यसले गर्दा मलाई चाहिँ हटारू उपन्यास लेख्नमा मदत पुर्यायो।
तपाईँले लोक साहित्यको कुरा गर्नुभयो, लोक संस्कृतिको कुरा गर्नुभयो, यसै सन्दर्भमा आधारित रहेर तपाईँले खटारु उपन्यास पनि लेख्नु भएको छ। तर यो उपन्यास लेख्नुभन्दा अगाडि सम्झौं, यो उपन्यास लेख्ने सोच जसरी तपाईँमा निर्माण हुँदै गयो नि, त्यो सोचको अथवा त्यो परिवेश जुन लोक संस्कृतिलाई, लोक साहित्यलाई र समाजलाई जोड्ने कुरालाई चाहिँ एउटा उपन्यास मार्फत अथवा आख्यानीकरण गरेर चाहिँ यसलाई लिपिबद्ध गर्नुपर्छ है भन्ने सोच चाहिँ कुन बेला तपाईँमा जागृत भयो?
मैले लोक साहित्य र संस्कृतिका थुप्रै आलेखहरू लेखेँ, लोक साहित्य र संस्कृतिका थुप्रै आलेखहरू प्रकाशन पनि भए र अहिले तपाईँले हेर्नुभयो भने लोक साहित्य लोक संस्कृतिका पाठकहरू एकदमै कम पाउनुहुन्छ। त्यहाँ आलेखहरू लेख्दै जाँदा जतिले पढ्नुहुन्थ्यो उहाँहरू त एकदमै बौद्धिक लेभलको पाठकहरू मात्रै हुनुहुन्थ्यो र मलाई लाग्यो मैले त्यही कुरालाई यदि आख्यानीकरण गरेँ भने जुन लोप भइरहेको मेरो जुन संस्कृति छ अथवा दैलेखको लोक संस्कृति छ, दैलेखको मात्रै नभएर एउटा कर्णालीकै समग्र जुन लोक संस्कृति छ त्यो संस्कृति केही रूपमा भए पनि त्यसको चाहिँ पुनर्जागरण हुन्छ कि भन्ने एउटा मोह नै हो अठारो लेख्नुको पछाडि। यदि त्यो मोह हुन्थेन भने म सायद संस्कृतिका आलेखहरूमै रमिरहेको हुन्थे र मैले जब अठारो लेखेँ, हटार लेख्दै जाँदाखेरि धेरै राम्रा प्रतिक्रियाहरू पनि पाएँ। यो कर्णालीको चाहिँ लोक साहित्य र लोक संस्कृतिको चाहिँ दस्तावेज नै हो, अभिलेख नै हो, यस्तो चाहिँ जुन मैले यो प्रतिक्रिया पाएँ, पाठक प्रतिक्रिया पाएँ, त्यसले गर्दा मलाई अहिले लाग्छ मैले हटार लेखेर ठिकै गरेछु। मैले त्यही छुट्टै कुरा केही पनि होइन, मैले लेखिरहेकै संस्कृतिका आलेखहरूलाई आख्यानीकरण गरिदिएको मात्रै हो, यसमा छुट्टै केही गरिएकै छैन।
यसमा अझै विस्तृतमा भन्नुपर्दा हटारूले समाजको कस्तो पक्षलाई चाहिँ विशेष गरी उजागर गर्न कोसिस गरेका छ?
हटारू करिब करिब आज भन्दा 70-80 अथवा 1 शताब्दी अगाडिको चाहिँ तपाईँको कर्णालीको समाज हो। त्यति बेलाको चाहिँ राम्रा संस्कृति र नराम्रा संस्कृतिका सांस्कृतिक पाटोहरूलाई यसले केलाउने प्रयास गरेको छ। यसमा विशेष गरेर नारीहरूले भोगेका समस्याहरू, त्यति बेलाका समस्याहरू के हुन्, एउटा नारीले त्यो समाजमा कसरी आफूलाई चाहिँ कति संघर्ष गर्दै आफूलाई जीवित राखे, त्यो चाहिँ यसको चाहिँ मैले मुख्य पात्र नै सुनकेसाको माध्यमद्वारा यो भनेको छु। हटारू त्यो नारीहरूको कथा मात्रै होइन, त्यहाँको चाहिँ दलितहरूको कथा पनि हटारूमा छ, त्यहाँका ठालुहरूले समाजमा दिए गरेका हेका कथाहरू पनि हटारूमा छन्। एउटा बाहुन हुँदैमा हामीलाई तपाईँलाई लाग्छ त्यो चाहिँ हे हुँदैन, तर यस्तो मैले चाहिँ अध्ययन गर्दै लोक संस्कृतिको अध्ययन गर्दै एउटा चाहिँ यस्तो तमसुक भेटेँ मेरो चाहिँ गाउँमा कि तपाईँको चाहिँ उपाध्याय बाहुनको श्रीमतीले, जैसी बाहुनको श्रीमतीले पकाएको बोडीको तिउन अथवा तरकारी खाएको हुँदा उपाध्यायको हातको भात पानी नचल्ने भनेर गरिएको त्यस्तो फैसला, त्यो चाहिँ त्यहाँका ठालुहरूले गरेको फैसला, त्यस्ता कुराहरूलाई पनि मैले हटारमा ल्याएर त्यहाँको चाहिँ त्यति बेलाको समाजलाई चित्रण गर्ने प्रयास गरेको छु।
यो सँगसँगै अब हामी जोडौं साहित्य र समाजको सम्बन्ध, तपाईँको विचारमा तपाईँ एकजना स्रष्टा जो चाहिँ लोक संस्कृतिकै बारेमा चर्चा परिचर्चा गरिरहनु भएको छ, यसरी हेर्दै गर्दाखेरि साहित्यले समाजलाई कसरी जोडिराखेको छ, कस्तो पाउनुहुन्छ तपाईँ?
साहित्य समाजकै उपज हो, तपाईँले समाजलाई पर राखेर अथवा समाजभन्दा अलि पर गएर म लेख्छु, समाजलाई पुरै चाहिँ बिर्सिदिन्छु, चटक्कै बिर्सिदिन्छु भन्नुभयो भने त्यो साहित्य चाहिँ जीवन्त हुँदैन, किनभने तपाईँले लेखेको साहित्य त जाने भनेको फेरि समाजमा नै हो, भने मान्छेमा हो, मान्छे भनेको समाजकै एउटा अवयव हो, समाजकै एउटा तत्व हो। त्यसैले तपाईँले चाहिँ समाजले कसरी जोड्छ भने समाज तपाईँले चाहिँ समाजकै कथाहरू हुन्छ अथवा समाजले परिवेश दिन्छ, समाजले घटना दिन्छ, समाजले दृश्य दिन्छ र त्यो दृश्यलाई तपाईँले आफ्नो सृजना अथवा कल्पना, त्यो दृश्य घटना परिवेश पात्रलाई आफ्नो कल्पनाले आफ्नो सृजनाले रङ्ग्याउनुहुन्छ र एउटा सुन्दर कृति बनाउनुहुन्छ। त्यसैले यो समाजभन्दा अलग त साहित्य हुनै नै सक्दैन।
अब हामी फेरि केही समय संवादलाई रोकेर एउटा कुनै रचना सुनौं, त्यसपछि हामी फेरि संवादमा फर्किन्छौं र अन्य विविध पाटोमा हामी चर्चा गर्नेछौ। अहिलेको लागि तपाईँसँग कुन रचना छ? पहिलो रचना
छोटो कविता सुनाउँछु, बैगुनी।
हुन्छ, वाचन गर्नुभयो। हुन्छ,
ठिकै भन्यौ तिमीले म बैगुनी छु तिम्रा लागि, ठिकै भन्यौ तिमीले म बैगुनी छु तिम्रा लागि, बैगुनी हुनु गुनी नहुनु होइन, म आगो हुँ बाल्न जाँदै चुलो बल्छु नजाने डडेलो, म आगो हुँ बाल्न जाने चुलो बल्छु नजाने डडेलो।
हजुर, भर्खरै कविता वाचन गर्नुभयो। अब फेरि पनि हामी संवादमै फर्क्यौं। अब कुरा गरौं तपाईँको अर्को विधाको लेखनको बारेमा। तपाईँ कविता पनि लेख्नुहुन्छ,
हजुर,
भर्खरै कविता पनि सुन्यौं। अब केही कविताको चर्चा गरौं। कविता कुन बेला फुट्दो रहेछ, कस्तो परिवेशमा चाहिँ कविताको तपाईँ रचना गर्नुहुन्छ अथवा सृष्टि गर्नुहुन्छ, त्यसबारे थोरै बताइदिनुहोस्। अनि त्यसपछि हामी अझै भित्र जाउँला।
अब यो कविता होस् अथवा तपाईँलाई अन्य कुनै पनि विधामा लेख्नुहुन्छ भने त्यसको फुट्ने भनेको मलाई के लाग्छ भने प्रकृति, संस्कृति र मान्छे नै त्यसका आधार हुन्। तपाईँले एउटा संस्कृतिलाई देख्नुहुन्छ अथवा त्यसको अध्ययन गर्नुहुन्छ, त्यति बेला तपाईँलाई केही भावहरू आउँछन्, तपाईँले त्यसलाई नस्टाल्जिक पनि बनाउला, तपाईँले विगत पनि सम्झिनु होला, अहिले जुन लोप भएको संस्कृति आयो भने मेरो यस्तो रहेछ, एउटा स्मृति पनि आउला, त्यति बेला पनि तपाईँलाई कुनै लेख्ने जागरण त्यसले दिन्छ। प्रकृतिमा तपाईँ रमिरहेको बेला तपाईँका अनेक किसिमका भावहरू आउलान्, तपाईँले कहिलेकाहीँ चराको आवाज सुनेर भावहरू आउलान्, कहिलेकाहीँ हिँड्दा हिँड्दै तपाईँको चाहिँ बाटोमा फुलेका फूलहरूले तपाईँलाई चाहिँ मोहित तुल्याउलान्, अथवा तपाईँ हिँड्दा हिँड्दै ढुङ्गामा ठेस लाग्यो भने तपाईँ अर्कै किसिमको भाव आउला, होइन? त्यसैले कति बेला लेखिन्छ, कस्तो बेला लेखिन्छ भन्ने प्रश्नको उत्तर दिन गाह्रो छ। यो चाहिँ तपाईँले चाहिँ म लेख्छु भनेर पनि हुँदैन, कहिलेकाहीँ लेख्दिन भन्दा भन्दै पनि आउँछ। त्यसैले मलाई लाग्छ म जब प्रकृति, संस्कृति र मान्छेसँग नजिक हुन्छु त्यति बेला चाहिँ मलाई लेखौं लेखौं आउँछ।
तर समाजलाई प्रतिबिम्बित गर्दै गर्दा तपाईँको नजरमा अथवा तपाईँ एकजना सर्जकको हिसाबले हेर्दा कविताबाट कुनै समाजलाई प्रतिनिधित्व गर्न सहज कि आख्यानीकरण गरेर कुनै विषयवस्तुलाई चाहिँ प्रस्तुत गर्नलाई सहज हुँदो रहेछ, त्यो त अनुभव गरिसक्नु भएको छ।
दुइटैबाट सहज छ, असहज भन्ने केही पनि छैन। तपाईँले कवितामा पनि समाजको चित्रण गर्न सक्नुहुन्छ, आख्यानमा पनि समाजको चित्रण गर्न सक्नुहुन्छ। तपाईँले कवितामा पनि समाजको चित्रण गर्नु भएन अथवा समाज बोल्नु भएन भने त्यो कविता तपाईँको चाहिँ भोलिका दिनहरूमा त्यति अर्थपूर्ण रहन्छ जस्तो लाग्दैन। आख्यानमा पनि त्यही नै हो, तर कुरा के हो भन्दाखेरि तपाईँले आख्यानमा जस्तो आफूलाई लागेका कुराहरू भन्नको लागि अर्को पात्र खडा गर्ने जुन स्वतन्त्रता छ त्यो कवितामा हुँदैन। जस्तै तपाईँले आख्यान लेखिरहनु भएको छ, तपाईँले झट्ट कुनै एउटा चाहिँ नयाँ कुराहरू लेख्नु पर्यो भने तपाईँले त्यही बीचमा यसो जोडेर नयाँ पात्र सिर्जना गरेर नयाँ पात्रबाट नयाँ परिवेश सिर्जना गरिदिन सक्नुहुन्छ। आख्यानमा त्यो छुट तपाईँलाई छ, तर कवितामा मैले एउटा भावमा बगिरहेको थिएँ, फेरि मलाई अर्को भाव आयो अनि बीचमा मैले चाहिँ तपाईँको फेरि अब नयाँ भावमा यही कवितामा जोड्छु भन्नुभयो भने त्यो कविता अर्थपूर्ण हुँदैन।
तपाईँ एकजना प्रशासकको रूपमा तपाईँ सक्रिय जीवनमा प्रशासकको जिम्मेवारी वहन गरिरहनु भएको छ, सरकारी सेवामै तपाईँ हुनुहुन्छ, यो सँगसँगै तपाईँ साहित्य सिर्जना, समाज र संस्कृतिलाई उत्थान गर्नलाई लागिरहनु भएको छ। यसरी एकजना प्रशासक जो चाहिँ साहित्यको अथवा नेपाली भाषा संस्कृतिको विकासमा लागिरहँदाखेरि तपाईँले कतिको समय व्यवस्थापन गर्नलाई कतिको सहजता पाउनु भएको छ अथवा कस्तो छ अवस्था, त्यसबारे पनि केही बताइदिनुहोस् न।
अब हेर्नुहोस्, रुचि सबैभन्दा महत्वपूर्ण कुरा हो। रुचि भयो भने, तपाईँलाई कुनै कुरामा रुचि लाग्यो भने समय भनेको तपाईँको दोस्रोपाट हो। समय व्यवस्थापन हुन्छ, समय तपाईँको पनि 24 घण्टा हो, मेरो पनि 24 घण्टा हो। 24 घण्टामा मैले सृजनालाई कति दिने भन्ने कुरा मात्रै फरक हो। म विशेष गरेर दिनभरि कार्यकै काममा व्यस्त हुन्छु र म दिउँसो लेख्न पनि भ्याउँदिन। मैले लेख्ने भनेकै राति हो। मलाई तपाईँले लेख्न मन लाग्यो अथवा मलाई चाहिँ त्यस्तो एकदमै हुटुटी लाग्यो, मलाई भित्रैदेखि आयो भने म राति लेख्छु र त्यसले गर्दा मलाई समय व्यवस्थापनमा त्यस्तो समस्या चाहिँ छैन।
अब यही कुरामा रहेर जस्तै मैले यहाँ जोड्न खोजेको कुरा पनि के त भन्दाखेरि, एउटा स्थानमा रहेको व्यक्तिले अर्को कुनै परिवेशको कला, संस्कृति, भाषा, साहित्यको बारेमा चर्चा गरिरहँदाखेरि त्यो कतिको सहज हुन्छ अथवा त्यहाँको विषयवस्तुलाई उठान गर्नलाई कतिको न्यायोचित हुन्छ भन्ने त्यो सन्दर्भलाई चाहिँ जोड्दाखेरि कस्तो पाउनुहुन्छ तपाईँ?
अब हेर्नुहोस्, कसैको कल्चरमाथि अध्ययन नगरेरै अथवा त्यो कल्चरको भित्री तहमा नपुगेरै सतही रूपमा लेखियो भने त्यो संस्कृतिमाथिको अन्याय हो। धेरै लेखकहरू अहिले पछिल्लो दिनमा आउनु भएको छ, म त विशेष गरेर कर्णालीमाथि लेख्छु र कर्णालीकै अध्ययनमा केन्द्रित छु, कर्णालीमाथि एकदमै सतही रूपमा टिप्पणी गरिरहनु भएको छ। उहाँलाई लाग्छ कर्णालीका आँसु लेखिदिए भने बिक्छ, कर्णालीको केही कुरा लेखिदिए भने बिक्छ, किनभने कर्णाली अहिलेसम्म पनि तपाईँको एकदमै भर्जिन ल्यान्ड भन्छ नि, होइन? त्यस्तो ठाउँ अहिले पनि तपाईँले संस्कृतिमा हेर्नुभयो भने नेपालको कुनै ठाउँ भेटाउनुहुन्छ भने त्यो कर्णाली नै हो। तपाईँलाई चाहे मस्टो संस्कार भन्नुहोस्, मस्टो परम्परा भन्नुहोस्, होइन, चाहे कर्णालीका तपाईँका एउटा लोकगीत माथि तपाईँले विशाल काव्य लेख्न सक्नुहुन्छ, विशाल तपाईँले चाहिँ त्यसको चाहिँ आख्यान लेख्न सक्नुहुन्छ, एउटा सानो गीत, धेरै कुरा पनि चाहिँदैन तपाईँलाई। त्यस्ता लोक साहित्य, लोक संस्कृति, त्यहाँको कला, त्यहाँको भाषा, त्यहाँको सभ्यता, यी सबै कुराहरूले गर्दा कर्णालीले अलिकति मोहित पारेको छ। तर तपाईँ 2 दिन गएर कर्णाली लेख्नु राख्न सक्नुहुन्न? यत्रो वर्ष भइसक्यो, 30 वर्ष भइसक्यो कर्णालीको अध्ययन गर्न थालेको, अहिलेसम्म लाग्छ 5-10% भन्दा बढी अध्ययन गर्न सकिएको छ जस्तो आफैलाई नै लागिरहेको छैन भने, तपाईँ एकचोटि गयो अनि यसो घुम्यो अनि कहिले सुन्यो अनि कहिले चाहिँ हुम्लाको बहुपति प्रथा लेखेको छ, कहिले चाहिँ तपाईँको चाहिँ मस्टोमाथि लेखेको छ, मस्टो भनेको प्रेत देवता हो भनेर लेखिदिएको छ, होइन?
तपाईँले यसरी साहित्यमा जसरी मान्छेहरूले अल्प ज्ञान भनौँ अथवा पूर्ण रूपमा चाहिँ जानकारी नलिइकन सतही रूपमा चाहिँ प्रस्तुति गरिदिँदाखेरि त्यो क्षेत्रमाथि नै अन्याय भएको त
अन्याय मात्रै होइन, भ्रम पनि सृजना गरेको छ, त्यस्तो भ्रम।
हजुर,
अब त्यसको चाहिँ कारण के हो भने, त्यहाँका लेखकहरूले जति लेख्नु पर्थ्यो त्यति लेख्नु भएन, जति रूपमा त्यो बुझेको मान्छे, त्यहाँ मात्रै होइन, तपाईँले कुनै तामाङ संस्कृतिमा लेख्नु छ भने, जस्तै मैले, म त 52 छोरा, मैले तामाङको अध्ययन नगरेर तामाङ समुदायमा नभिजेर सतही रूपमा टिप्पणी गरेँ भने के हुन्छ, उहाँहरूमाथि अन्याय हुन्छ कि हुँदैन?
मैले अहिले जोड्न खोजेको पश्चिमको त एउटा उदाहरणको रूपमा लिए, होइन, कुनै पनि विषयवस्तुमाथि लेख्दै गर्दाखेरि त्यो विषयवस्तुको गहिराईमा पुगिँदैन भने अथवा त्यहाँकै परिस्थितिलाई चाहिँ वस्तुगत ढंगले अध्ययन गरिँदैन भने त्यो साहित्य त सतही मात्रै हुन्छ,
एकदमै सतही हुन्छ, भएको पनि छ। तपाईँको चाहिँ ठुल्ठूला लेखकहरूले पनि आफ्नो चाहिँ लेखेका कुरालाई पुनः परिमार्जन गर्नु परेको अवस्था पनि छ। तपाईँले चाहिँ मुटुको व्यथा सुन्नु भएको छ, बाघेश्वरसम्मको जुम्लाको प्रसङ्ग, उहाँले त्यसमा चाहिँ जुम्लामा चाहिँ ऐसेलको झ्याङमा चाहिँ अब जुत्ती खेलेको, पिङ खेलेको, जुम्लामा आँप टिपेर खाएको प्रसङ्ग लेख्नु भएको थियो पहिलो संस्करणमा। जुम्लामा कहाँबाट आँप पाउनु, होइन, ऐसेलको अब झ्याङमा कसरी पिङ खेल्नु, होइन, यस्तो कुरा उहाँले पछि सच्याउनु भयो। त्यसैले हाम्रो दायित्व पनि के हो भने, जस्तै मैले कुनै संस्कृतिमाथि लेख्छु अथवा कुनै समुदायमाथि लेख्छु र मैले त्यो गलत लेखेँ भने त्यो समुदायले मलाई सचेत गराउनु पर्ने दायित्व पनि हुन्छ।
अब एकजना सचेत स्रष्टाको उसको भूमिका चाहिँ के हुन्छ त समाजमा, जसरी साहित्यले समाज परिवर्तनमा कुनै न कुनै भूमिका खेलिरहेको हुन्छ, त्यो समाज परिवर्तनमा चेतनाको वृद्धि गर्ने होस् अथवा मान्छेलाई त्यतातर्फ आकर्षित गर्ने नाममा किन नहोस्, त्यो भूमिकामा चाहिँ एकजना सर्जकले कसरी त्यो समाज बोल्नुपर्छ त?
अब हेर्नुहोस्, त्यो के हुन्छ भने परिवेश अनुसार हुन्छ। मनोविज्ञान, समाजको मनोविज्ञानको अध्ययन गर्न सक्नुपर्छ एउटा संस्थाले। तपाईँले भनौँ जस्तो 62-63 आन्दोलनमा विशेषनगरजीको बयान आदरणीय श्रवण मुखारको, त्यसले चाहिँ ठुलो आन्दोलन नै तपाईँले ल्यायो, होइन? आमाको सपना, त्यसले पनि एक कालखण्डमा, होइन, जाप जगायो। त्यसैले त्यो परिवेश, त्यो त्यसको सामाजिक मनोविज्ञान, त्यसको अध्ययन गरेर तपाईँले कुनै रचना गर्नुभयो भने त्यसले पक्कै पनि समाजलाई चाहिँ दोहोऱ्याउँछ र समाजलाई चाहिँ त्यसले उद्वेलित पनि गर्छ र त्यसले चाहिँ ठुल्ठूला परिवर्तनमा पनि सहयोग पुर्याएको छ। मैले अघि नै भने एक दुईवटा दृष्टान्तहरू। त्यसैले तपाईँले परिवेश के हो, त्यो परिवेश अनुसारको सामाजिक मनोविज्ञान के हो, त्यो मनोविज्ञानलाई लिएर तपाईँले सकारात्मक परिवर्तन हुने दिशातर्फ आफ्ना सृजनाहरू गर्नुभयो भने त्यसले सकारात्मक नतिजा दिन्छ र तपाईँले त्यसलाई बुझेर भ्रम सृजना गरेर मैले अब चाहिँ त्यसलाई चाहिँ परिवर्तन गर्छु भन्नुभयो, नकारात्मक सन्देश दिने खालका रचनाहरू गर्नुभयो र त्यसलाई चाहिँ एकदमै मैले त अब यो चाहिँ छलाङै मार्ने किसिमको गरेँ भनेर चाहिँ ल्याउनु भयो भने त्यसले फेरि दुर्घटना निम्त्याउन सक्छ। स्रष्टा त्यसमा चाहिँ सजग हुनुपर्छ भन्ने मलाई लाग्छ।
अब फेरि पनि हामी संवादलाई रोकेर अर्को एउटा कुनै रचना सुनौ, अहिलेको लागि अर्को कुन रचना छ, त्यसपछि हामी फेरि संवादमै फर्किन्छौ।
चिया, म चिया हुँ पिएर टेबुलमा छोडिएको गिलासमा, बाँकी रहन्छु केही बुँद, पखालिन्छु बारम्बार र भरिन्छु रित्ता गिलासहरूमा, फेरि रित्तिन रित्तिएर भरिएको मलाई, भरिएर रित्तिनुमा आनन्द लाग्छ।
हजुर, भर्खरै कविता सुन्यौं। अब फेरि हामी संवादमै फर्किन्छौं। अहिले हामीसँग हुनुहुन्छ साहित्यकार ओम रिजाल, तपाई साहित्य संसार कार्यक्रम सुनिरहनु भएको छ। समयको पाबन्दीले गर्दा हामी कार्यक्रमको अन्त्य अन्त्यतिर छौं। अब केही कुरा बाँकी नै छन्। अब नेपाली साहित्यको विश्वव्यापीकरणको बारेमा पनि केही चर्चा गरौं यही मौकामा। नेपाली साहित्यले जुन हिसाबले विश्वव्यापीकरण हुनुपर्ने हो त्यसरी भइरहेको जस्तो देखिँदैन। खासमा नेपाली साहित्य चाहिँ विश्व जगतमा नछाउनुको पछाडिको कारण के देख्नुहुन्छ तपाईँ?
अब विश्व जगतमा छाउनको लागि त तपाईँको कुरा के हो भने, हामीले नेपाली साहित्यको लागि हामीले कसरी लेख्यौं, कुन गहिराईमा गएर लेख्यौं, हाम्रो यहाँको चाहिँ सभ्यतालाई कसरी उजागर गर्यौं, हाम्रो चाहिँ संस्कृतिलाई कसरी उजागर गर्यौं, हाम्रा चाहिँ मूल्य मान्यता र परम्पराहरूलाई कसरी उजागर गर्यौं र अहिलेको विश्वका समसामयिक मुद्दाहरू त्यसलाई हामीले ल्यायौं कि ल्याएनौं, समसामयिक मुद्दाहरूमा केन्द्रित भएर लेख्यौं कि लेखेनौं, त्यो कुराले पनि असर गर्छ। अर्को कुरा भनेको भाषाको रूपमा, जस्तो तपाईँले नेपालीमा नै लेखियो त्यसको अनुवाद गरिएन भने हाम्रा पाठक कति, त्यसले पनि अनुवाद भएर गएकी गएनन् र अनुवाद भएका कृतिहरू पनि सही रूपमा अनुवाद भएकी भएनन्। त्यसले चाहिँ सही अनुवाद नभएर कहिलेकाहीँ गलत अर्थ लाग्ने गरी अनुवाद भएर गए भने नेपाली साहित्य यस्तै रहेछ भनेर हलुका रूपमा बुझ्ने पनि हुन सक्छ। त्यसले यी कारणहरूले गर्दा हामी विश्वव्यापीकरणको जुन अब दौड़मा हो अलि पछाडि हौ कि भनियो। यद्यपि नेपाली साहित्यमा जति रचनाहरू भएका छन् त्यसमा उम्दा रचनाहरू पनि त छैनन् नै केही पनि छैनन् भन्ने नै होइन। ती रचनाहरूलाई तपाईँले चाहिँ अनुवाद गर्नुभयो र त्यसलाई चाहिँ अन्य भाषामा पनि सम्प्रेषण गर्न सक्नुभयो भने त्यसले पक्कै पनि भोलिका दिनहरूमा आशा गर्न सकिन्छ। थुप्रै आशाका किरणहरू छन् हामीसँग जीवितै छन्। यो विश्वव्यापीकरणमा हामी धेरै पछाडि पर्छौं जस्तो मलाई लाग्दैन।
यो एकजना स्रष्टाको लागि फेरि पनि मैले जोड्न चाहे, कुनै पनि कृतिमाथि अथवा उसको रचनामाथि समालोचना हुनु कतिको आवश्यक ठान्नुहुन्छ तपाईँ?
समालोचना हुनुपर्छ, तर समालोचकहरूले भक्ति गान गाए भने त्यो समालोचनाको अर्थ छैन। कृतिमाथि समालोचना हुनुपर्छ, स्रष्टामाथि होइन। कृतिमा भएका विषयवस्तुमाथि, त्यो कृतिले उठान गर्न खोजेका कुराहरूमाथि तपाईँले त्यसमा समालोचकीय दृष्टिकोण राख्नुभयो। समालोचक के दृष्टिकोण हुनुपर्छ? समालोचक भनेको त सम प्लस आलोचक, त्यसका राम्रा पक्ष र नराम्रा पक्ष दुइटै कुरालाई चाहिँ तपाईँले उजागर गर्नुपर्ने हो। तर हामी गा या त हामी राम्रै 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 भनेर भक्ति गाइरहेका छौँ, या त राम्रो कृति पनि छ तपाईँले स्रष्टा मन परेको छैन भने नराम्रो 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 भनिरहनु भएको छ समालोचकहरूले। त्यसले गर्दा यो चाहिँ त्यसरी व्यक्तिपरक समालोचना नभएर कृतिपरक समालोचना अहिले पछिल्ला दिनहरूमा हुन सकेको छैन भन्ने मलाई लाग्छ। यो व्यक्तिपरक समालोचनाले खासै नतिजा दिन्छ भन्ने म ठान्दिनँ।
अब तपाईँको भावी साहित्यिक योजनाको बारेमा पनि केही कुरा गरौँ। तपाईँको हटारु आएको पनि करिब 2 वर्ष भइसकेको छ, नयाँ कृति कहिले ल्याउने सोचमा हुनुहुन्छ, के छ त्यसको बारे केही बताउन मिल्छ?
अहिले म सँगसँगै दुईटा काम गरिरहेको छु। मैले विगत 5 वर्षदेखि मैले अब के भनेको छु भने म केही वर्ष कर्णाली मात्रै पढ्छु र कर्णाली मात्रै लेख्छु, गरिरहेको पनि त्यही नै छु। मैले एकदमै तपाईँलाई नढाँटेर भन्नुपर्छ, मैले नेपाली साहित्यमा बजारमा आएका थुप्रै राम्रा कृति पनि पढ्न भ्याएको छैन। मैले लिएको छु, घरमा राखेको छु पछिल्लो उसमा आएका, किनभने म कर्णालीमा केन्द्रित छु। अहिले म सँगसँगै दैलेखको लौकिक परम्पराको चाहिँ सूचना संकलन गरिरहेको छु। जस्तै हाम्रो चाहिँ संस्कारका कुराहरू, हाम्रो त्यहाँका चाहिँ जात्राका कुराहरू, त्यहाँ पुजिने आस्थाका देवताहरूका चाहिँ किम्बदन्तीका कुराहरू, यसको संकलन गरिरहेको छु। अर्को भनेको म पैकेलो नामको उपन्यास लेखिरहेको छु। अब यो पैकेलो उपन्यास एउटा लोकगाथामा आधारित छ, बालराजा काशीरामको भारत। हामी भारत भन्ने लोकगाथालाई भारत भन्छौँ, जो हुड्केले भन्ने हुड्केली जो चाहिँ कोचम तपाईँको अहिले त हुड्केली पनि तपाईँको त्यो देउडा गीत भन्यो भने त्यसलाई हुड्केली भन्ने बुझिरहेछ हामीले, तर खास हुड्केली भनेको भारतमा प्रतिबिम्बित हुन्छ, भारत भनेको लोकगाथा हो। त्यो हुड्केलीलाई लिएर त्यो हुड्केलीकै शैलीमा म चाहिँ पैकेलो नामको उपन्यास लेखिरहेको छु, जसले तपाईँको चाहिँ दैलेखको देउलीगढको खसकालीन राजा काशीराम र मोरङ मानपुर विजयगढको सेन राजाको बीचको लडाईँको कथा बोल्छ। म त्यसैमा चाहिँ आख्यान लेखिरहेको छु।
समग्रमा तपाईँले हेर्दै गर्दा नेपाली साहित्यको अवस्था कस्तो देख्नुहुन्छ र भविष्य कस्तो देख्नुहुन्छ?
नेपाली साहित्यमा अहिले तपाईँले अब यो वर्ष मात्रै भनियो भने कविताकै करिब करिब 50 जति कृति आउँछन् जस्तो मलाई लाग्छ। अहिले पनि 15-20 कृति त आइ नै सके, आख्यान त्यही रूपमा आइरहेको छ। यो वर्ष मात्रै तपाईँको चाहिँ 81 मात्रै 6 महिना बितेको छैन भने नेपाली साहित्य विधागत रूपमा पनि तपाईँको परिष्कृत हुँदै गएको छ, संख्यागत रूपमा पनि आइरहेको छ, र गुणात्मक रूपमा पनि थुप्रै कृतिहरू आयो भने केही कृति त गुणात्मक रूपमा राम्रो आउँछन् नै, होइन? गुणात्मक हिसाबले पनि छ। यसले हेर्दाखेरि नेपाली साहित्यको भविष्य सुन्दर देखिन्छ, उज्जवल देखिन्छ।
नव लेखकहरू अथवा जो चाहिँ नवीन लेखकहरू हुनुहुन्छ उहाँहरूलाई चाहिँ कस्तो सल्लाह दिन चाहनुहुन्छ? तपाईँ एकजना संस्कृतिमाथि लेखन गरिरहनु भएको अथवा खोज गरिरहनु भएको, आफ्नो कला साहित्यतर्फ झुका बढ़िराख्नु भएको, भाषातर्फ लेखिरहनु भएको तपाईँ एकजना स्रष्टा हुनुहुन्छ, नयाँ पुस्ताका लेखकहरूलाई चाहिँ कस्तो सुझाव दिन चाहनुहुन्छ? कस्तो विषयवस्तुमा केन्द्रित भइदिए हुन्थ्यो भन्ने लाग्छ तपाईँलाई?
अब नयाँ पुस्ताका लेखकहरू जो लेख्न चाहनुहुन्छ उहाँहरूलाई सबभन्दा पहिला त मेरो सुझाव के हो भने अरू जस्तो नभइदिनुहोस्, आफू जस्तै भएर लेख्नुहोस्। आफू जस्तै भएर लेख्नको लागि तपाईँ जेमा भिज्नु भएको छ त्यही कुरा लेख्नुहोस्, तपाईँको संस्कृति के हो त्यही कुरा लेख्नुहोस्, तपाईँले बुझेको प्रकृति के हो त्यही कुरा लेख्नुहोस्। त्यो भयो भने तपाईँका बिम्ब पनि नयाँ आउँछन्, परिवेश पनि नयाँ आउँछ, पात्र पनि नयाँ आउँछ, घटना पनि नयाँ आउँछ र तपाईँको सृजना नयाँ हुन्छ। जस्तै तपाईँले आख्यानमा अरूले लेखे जस्तै प्रेम प्रेम मात्रै लेख्न खोज्नुभयो, तपाईँ अरू जस्तै भइदिन सक्नुहुन्छ, तर तपाईँले आफ्नो संस्कृतिमाथि प्रेम गरेर लेख्नुभयो भने तपाईँ अर्को भन्दा पृथक कृति दिन सक्नुहुन्छ। मैले उहाँहरूलाई सोचलाई अरू बन्न नखोज्नुहोस्, अरूको राम्रो भन्ने सोचलाई अलिकति पर राख्नुहोस्। मैले लेखेँ भने मैले त गए गुर्जेकै लेख्छु, अर्कोले लेखेको एकदमै राम्रो हो, यो चाहिँ सुन्दर थियो, मैले लेख्न सकिनँ भन्ने कुरालाई एकचोटि चटक्क बिर्सेर लेख्नुहोस्, त्यसलाई फेरि पुनर्लेखन गर्नुहोस्, फेरि पढ्नुहोस्, फेरि लेख्नुहोस्, फेरि खोज्नुहोस्, यसरी लेख्नुभयो भने पक्कै पनि सफल भइन्छ। म उहाँहरूलाई यति मात्रै सल्लाह दिन चाहन्छु।
हामी कार्यक्रमको करिब करिब अन्त्यमै आइसकेका छौँ, अन्त्यमा श्रोतालाई के भन्न चाहनुहुन्छ तपाईँ?
अन्त्यमा जो मलाई सुनिरहनु भएको छ, तपाईँलाई पनि सुनिरहनु भएको छ, मलाई के भन्छु भने नेपाली साहित्यलाई तपाईँहरूले माया गरिरहनु भएको छ र माया गर्नुहोस्। श्रोताले र पाठकले माया गर्न छोडेको दिन तपाईँको सृजना बाँच्दैन। सृजना बाँच्ने भनेकै श्रोता र पाठकको मायाले हो, र त्यो माया हामीले जुन पाइरहेका छौँ त्यो माया नघटोस्। बस
महत्वपूर्ण समय उपलब्ध गराइदिनु भयो, यसका लागि धेरै धेरै धन्यवाद।
व्यस्तताका बीचमा पनि तपाईँले मलाई सम्झिनु भयो, यसका लागि तपाईँलाई पनि धन्यवाद।
अहिले हामीसँग कुराकानी गर्दै हुनुहुन्थ्यो साहित्यकार ओम रिजाल। हवस् त आजलाई यति। तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो, तपाईँको सल्लाह र सुझाव दिन नभुल्नुहोला। हामीलाई साहित्य संसार 2023@gmail.com इमेल पठाएर जानकारी दिन सक्नुहुनेछ। आजको कार्यक्रमबाट प्राविधिक मित्र पराग पोखरेल सहित संयोजक ताराप्रसाद ओस्ती र म सञ्चालक सरोज रिजाल पनि बिदा हुन्छु। नमस्कार।